تو جس وقت سے آدم علیہ السلام دنیا میں آئے ہیں اسی دن سے ترقی شروع ہو چکی ہے. حضرت آدم علیہ السلام دنیا میں جب سے آئے اسی وقت سے انسان نے ترقی شروع کر دی. تو اور وہ ترقی ہوتے ہوتے گدھے پہ سواری, گھوڑے کو دیکھا تیز بھاگتا ہے اور اللہ آپ کا بھلا کرے. تیسری کیا مثال دی, بیل کو استعمال کیا ہل چلانے کے لیے کہ بھائی اتنا وزن ہم نہیں کھینچ سکتے, یہ بیل ہے. گدھے کی خصوصیات کا اندازہ ہوا, گدھے میں کیا کیا کوالٹی ہیں. تو یہ ساری چیزیں جو ہے نا انسان کو آہستہ آہستہ, پھر لوگ لڑتے تھے آپس میں, ڈنڈوں سے مارتے تھے, پتھروں سے مارتے تھے. زمین سے لوہا نکالا انسان نے, کھدائی کرتے تھے نا تو مٹی میں کچھ چیزیں نظر آتی تھیں, بھائی مٹی میں اور بھی کچھ ہے. تو کہیں کسی نے کھدائی کر کر کے وہ لوہے کے کچھ ذرات جمع کیے, دیکھا یہ تو پگھلتا بھی ہے, اس کو ڈھالا بھی جا سکتا ہے. پھر زمین کی کھدائی شروع ہو گئی, اس میں تو بہت کچھ دفن ہے. وَأَنزَلْنَا الْحَدِيدَ فِيهِ بَأْسٌ شَدِيدٌ, فرمایا ہم نے زمین میں لوہا اتارا ہے, اتارا ہے اللہ تعالی نے زمین میں لوہا, اتنا لوہا اتنا لوہا اس وقت سے آج تک نکلتا چلا جا رہا ہے, کبھی ختم ہوا؟ بولو بھائی. فیملی پلاننگ والے تو بولتے ہیں کہ ختم ہو رہا ہے, انسان پیدا ہو رہے ہیں, وسائل ختم. کوئی ایک وسائل بتاؤ, میں چیلنج کرتا ہوں, کھدائی ہوئی ہو اور کوئی ایک چیز دریافت ہوئی ہو, سونا دریافت ہوا, آج تک نکلتا چلا جا رہا ہے, ختم ہوا؟ بولو نا بھائی, آپ لوگ کو کیا ہو؟ ہوا. چاندی دریافت ہوئی, آج تک نکلتی چلی جا رہی ہے. ممکن ہے جس نے پہلی دفعہ نکالی ہو اس نے سوچا ہو کہ بس اتنی ہی ہے, باقی کہیں بھی نہیں ہے. اسے کیا پتا کہ جب دنیا کی آبادی 5 ارب سے زیادہ ہوگی تو بھی یہ کانیں دریافت ہوتی رہیں گی, ختم نہیں ہوں گی. چاندی ختم نہیں, تانبا نکلا ختم ہوا؟ بولو بھائی. پیتل ختم ہوا؟ نکلتا ہی چلا جا رہا ہے, نکلتا ہی چلا جا رہا ہے. کوئلے کوئلہ دریافت ہوا, پہیے کو گھمانے کے لیے جو ترقی ہوئی ہے. تو انہوں نے کہا کہ ایسا ایندھن جو دیر تک جلے, لکڑی کو جلائیں گے تھوڑی دیر میں جل کے ختم. تو کوئلہ جو ہے نا زمین کا کوئلہ, اسے دیکھا کہ یہ بہت دیر جلتا ہے, بڑی زبردست ایجاد تھی, یہ ایجاد تو نہیں تھی دریافت. تو جلانا شروع کیا, صرف ٹرینیں چلا دیں کوئلے کے انجن کے ٹرین. کوئلے کے انجن تو دیکھے ہوں گے نا, جو پرانے زمانے کے لوگ بھی ہیں گے یہاں پہ, تو کوئلے کے انجن چلتے تھے, پوری ٹرین کو گھما چلا دیتے ہیں, وہ کتنا ایندھن استعمال ہوتا ہے, مگر کوئلہ ابھی تک ختم. کہتے ہیں بلوچی, صرف پاکستان کے ایک صوبہ بلوچستان میں اتنا کوئلہ ہے. میں نے ایک ماہر معیشت سے خود سنا, ماہر معیشت سے براہ راست سنا یہ کہ پاکستان کے صرف بلوچستان میں اتنا کوئلہ دریافت ہو چکا ہے جو نظر آ رہا ہے ابھی. باقی کتنی تو ایسی کانیں ہوں گی جو نظر ابھی نہیں آ رہی, جب اسے کھودیں گے تو نکلتی چلی جائیں گی. جو ابھی نظر آ رہا ہے اتنا کوئلہ ہے کہ اس سے پاکستان پورے ملک کو 200 سال تک فری بجلی دے سکتا ہے, مفت. 200 سال تک مفت بجلی دے سکتا ہے. اور یہ کہہ رہے ہیں لوڈ شیڈنگ اس لیے ہو رہی ہے کہ آبادی بڑھ رہی ہے, لوڈ شیڈنگ اس لیے ہو رہی ہے کہ آبادی, لوگ بجلی کا استعمال بہت زیادہ ہو گیا. اللہ جتنے انسانوں کو پیدا کرتے ہیں نا اس سے زیادہ اللہ نے وسائل پیدا کیے ہیں. ہمارے حضرت مفتی رشید احمد صاحب رحمہ اللہ ایک مثال دیتے تھے کہ جب آپ مہمان کو بلاتے ہیں گھر میں, 100 آدمیوں کو بلایا تو کھانا کتنوں کا پکاتے ہیں؟ 150 کا. کہ بھائی کوئی ایسے بھی لوگ ہوتے ہیں جو ڈبل ڈبل کھاتے ہیں, कुछ ऐसे भी होते हैं जो थैलियां भर के ले जाते हैं, कुछ ऐसे भी होते हैं बुलाओ एक को साथ में तुफैली भी आएगा, तुफैली भी आएगा और वो भी आएगा जिसे ये पहले से जानते हैं। वो तो सुना है ना आपने, एक आदमी कहीं दावत पे जा रहा था, किसी को बुलाया दावत पे, तो बुलाया एक आदमी को, जब जा रहा है तो एक और साहब मिले कि भाई मुझे भी ले जाओ। इसने कहा बुलाया तो सिर्फ मुझे, कहा कोई बात नहीं पूछे तो कह देना तुफैली है, तुफैलिये भी तो होते हैं ना, ऐसी जिमनन आ गया तुफैली, चल भाई तू भी आ जा। आगे गए तो एक और साहब मिल गए, कहा जी दावत पे क्यों भाई, हमें बुलाया भाई, कहा मैं तुफैली, कहा भाई तुफैली तो मैं, असल तो मैं हूं, ये तुफैली तो आप, सके चलो मैं तुफैली, मैं क्या हूं तुफैली, इन तुफैली का भी तुफैली। एक के बजाय तीन आदमी हो गए। अब आगे गए हैं तो एक और साहब मिल गए, कहां जा रहे हो दावत पे, मुझे भी ले जाओ। भाई मैं असल ये तुफैली, ये तुफैली तुम क्या हो। उसने कहा कोई मसला नहीं, मुझे पहले से जानता है, वो मुझे पहले से जानता है। अब मेजबान ने अपने गेट पे एक के बजाय चार आदमियों को देख के बेचारा परेशान, जी जनाब आप, जी मैं तो वो जिसको आपने दावत पे बुलाया था, ठीक, गुस्से से पूछता है ये, का ये तुफैली है, और गुस्सा आ गया, ये कमबख्त कौन है, का ये तुफैली, और ये उल्लू का पट्टा, तो उसने कहा कि मैंने नहीं कहा था मुझे पहले से जानता है, मैंने नहीं कहा था कि मुझे पहले से जानता है कि मैं क्या। तो मेजबान को पता होता है कि जब सौ को बुलाया जा रहा है तो कुछ तुफैली और कुछ तुफैली भी आ सकते हैं। अभी एतकाफ में बहुत आते थे तुफैली, एतकाफ में खाना बनता था, मुझे ऐसे अंदाजा हुआ कि यहां मस्जिद की इंतजामिया ने कहा कि आज किसी ने एतकाफ वालों की दावत की है, और आपकी भी और आपके घर वालों की भी, यानी मुझे कहा कि मेरी भी और मेरे घर वालों की भी दावत है, तो खाने पकाने का घर में मना कर दें। मैंने मना कर दिया रमजान में, हालांकि रमजान में खाना पकाना बड़ा जरूरी है, ना मिले तो फिर आदमी गया काम से। तो मैं बैठा हुआ हूं, मैंने तो चलो एतकाफ वालों के साथ खा लिया, अब इंतजार कर रहे हैं जी घर के लिए भिजवाएंगे, तो इंतजामिया ने कहा कि खत्म हो गया। और कहा भी कब, 11 बजे रात को घर वाले बैठे हुए। मैंने कहा भाई मुझे तो आपने ये कहा था, कहने लगे कहा तो था लेकिन जितने अफराद थे ना एतकाफ में उनके साथ तुफैलिये बहुत थे, कोई मिलने आया भाई चचा का बेटा, कोई भतीजा, कोई भांजा, कोई कजन, कोई दोस्त, तो वो भी खा जाते हैं आके। हालांकि मना भी किया था कि भाई ये इज्तिमाई खाना है, इसमें अपने मेहमान को अपने खर्चे पे खिलाएं। खैर हमने तो फिर कहीं होटल मोटल से खरीद के घर में खिला दिया, लेकिन ये इसलिए बता रहा हूं कि ये तुफैली और तुफैली ये मजाक नहीं है, ये होता है हर जगह, कहीं दावत पे जाओ तो तुफैली और तुफैली साथ चलते हैं, तो तुफैली और तुफैली की हद तक तो बर्दाश्त है, उससे आगे अगर कोई तीसरा हो तो उसको बता दें कि वो इसे पहले से जानता है, सब जानते हैं उसको पहले से वो क्या है। तो देखो मेजबान पहले से कुछ ज्यादा लोगों का इंतजाम करता है ना कि कम ना पड़ जाए, हर जगह होता है, 100 आदमी है तो 150 का। तो अल्लाह ताला ने आदम अलैहिस्सलाम और हजरत हव्वा को जब पैदा किया क्यों, ताकि जमीन को इंसानों से भर दें, तो क्या जमीन में पहले से इतने वसाइल नहीं रखे कि जो इंसानों से ज्यादा हों। एक आम इंसान तो जिल्लत से डरता है कि कम ना पड़ जाए, तो वो अल्लाह जिसके दोनों हाथ फैले हुए हैं, बल यदाहु मबसूततान, यहूदी कहते थे यदुल्लाही मगलूला, अल्लाह के हाथ बंधे हुए हैं, अल्लाह हमें थोड़ा थोड़ा करके देता है। जब यहूदियों ने यह बात कही है तो अल्लाह को गजब आया। देखो कंजूस आदमी को अगर कंजूसी का ताना दो तो कंजूस को गुस्सा नहीं आएगा, खुशी होगी कि मुझे किफायत शियार कह दिया इसने, खुशी होगी, मेरी तारीफ हो रही होगी कि नहीं होगी। आप किसी कंजूस को कहें तेरी जेब से कभी एक पाई भी निकलते हुए नहीं देखी, देखी हमने, कहा बहुत शुक्रिया आप, मैं इतना किफायत शियार और इतना, जैसे एक जज ने चोर से कहा, वो तो चोर को डांट रहा था जज, कह रहे तुमने इतनी होशियारी से चोरी की है कि किसी को कानो कान खबर नहीं हुई। चोर कहता है शुक्रिया जनाब, आप पहले जज हैं जिन्होंने मेरे फन की तारीफ की है, आप पहले आदमी हैं जिन्होंने मेरे फन की, वो फन की तारीफ नहीं कर रहा भाई, वो तो डांट लगा रहा है। लेकिन चोर इसी, क्योंकि चोर के लिए तो यही फन है कि मैं ऐसे चोरी करूं पता ना चले किसी को। तो जो कंजूस आदमी है ना, उसे कंजूस का गुस्सा नहीं आएगा, वो खुश होगा कि अल्हम्दुलिल्लाह वाकई मैं पैसे बचाने वाला आदमी हूं। लेकिन जो सखी है, जवाद है, करीम है, उसे हर ताना हर गाली बर्दाश्त होगी, कंजूसी का ताना बर्दाश्त नहीं होगा। यही वजह है कि दौलतमंद लोग जब वलीमा करते हैं अपने बेटे की शादी में, ये खिलाते हैं तो अपनी शान के मुताबिक खिलाते हैं, ताकि लोग हमें कंजूस ना कहें। सेठ आबिद ने अपने बेटे का वलीमा किया और लोगों को दाल चावल खिला के रुख्सत कर दिया, ऐसा मुमकिन है भाई? बोलो भाई, मुमकिन नहीं है। लोग क्या कहेंगे, इतने लोग क्या कहेंगे। तो किसी हद तक लोगों के ताने से बचना लाजिम भी है, लोगों का जो जायज ताना है ना उससे बचना लाजिम है। ये जो कहते हैं ना लोगों के कहने में ना आओ, ये इसकी भी कुछ तफसील है, कुछ हुदूद हैं। बाज लोगों के कहने ऐसे जिनमें आना चाहिए, अपनी इज्जत की हिफाजत इंसान के लिए जरूरी। अलबत्ता जेब में धेला नहीं है फिर लोगों के ताने से बचने के लिए कर्जे ले लेके खिला रहा है, ये बुरी चीज है कि अपनी औकात से बढ़कर अपनी इज्जत बचाने के लिए सिर्फ, बल्कि लोगों को बता दो भाई मेरी जेब में जब पैसा नहीं है तो फिर मेरे लिए दाल चावल खिलाने में बेइज्जती की बात नहीं है, क्योंकि गुर्बत होना ये कोई बेइज्जती नहीं है। अगर गरीब होने में बेइज्जती होती तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह गरीब मिस्कीन क्यों बनाता भाई? है भाई, नहीं आ रही बात समझ में? गुर्बत में बेइज्जती नहीं है, बेइज्जती है दौलत हो और हुलिया गरीबों जैसा हो, ये बेइज्जती की बात। दौलत है मगर दावत पे दाल चावल खिला रहा है लोगों को, दौलत बहुत है मगर होंडा 50 पे गैस लगा के घूम रहा है, ये बेइज्जती की बात। अगर है ही नहीं फिर तो साइकिल पे भी घूमे, कोई बेइज्जती की बात नहीं है। समझ रहे बात को? तो जो सखी आदमी है उसे बुखल का ताना बर्दाश्त नहीं होता। यहूदियों ने अल्लाह के बारे में कहा यदुल्लाह मगलूला, अल्लाह के दोनों हाथ बंधे हुए हैं। अल्लाह चूंकि जवाद है, करीम है, सखी है, लिहाजा अल्लाह ने ये ताना बर्दाश्त नहीं किया और जवाब दिया, फरमाया कि वकालतिल यहूद यदुल्लाह मगलूला गुल्लत अईदीहिम, फरमाया इनके हाथ बन गए हैं, अल्लाह ने बांध दिए इनके, ये कंजूस हैं, अरबपति होके भी खर्च नहीं करते। बल यदाहु मबसूततान, फरमाया अल्लाह के दोनों हाथ खुले हुए हैं, दोनों हाथ, युन्फिकु कैफा यशा, जैसे चाहता है अपने बंदों पे लुटा रहा है। तो फैमिली प्लानिंग वाले, खानदानी मनसूबाबंदी वाले तो बोलते हैं कि नहीं खर्च कर रहा, समझ में आ रही है बात, कहते हैं नहीं दे रहा अल्लाह, भूखे मार रहा है अल्लाह ताला हमें, जबकि अल्लाह बता भी रहे हैं कि मैं खर्च कर रहा हूं और दिखा भी रहे हैं। दिखा कैसे रहे हैं? ऐसे ही कि जो खजाना जमीन में दरियाफ्त होता है वो खत्म, बोलो भाई होता है खत्म। सऊदी अरब में पेट्रोल निकला, जब से निकला निकलता ही चला जा रहा है, पेशगोइयां होती हैं सन फला में खत्म हो जाएगा, इतना पेट्रोल, इतना पेट्रोल, आप कभी जाके देखें जो शिप पे पेट्रोल लोड होता है तो इंसान हैरान होता है कि इतना तो समंदर में पानी नहीं है जितना अल्लाह ने जमीन में पेट्रोल रखा है। एक साहब थे अभी सऊदी अरब से आए थे, मैंने कहा कि ये बाज खबरें आ रही हैं कि सऊदी में पेट्रोल खत्म हो जाएगा, तो उन्होंने कहा हो भी जाए तो सऊदियन की सेहत पे कोई फर्क नहीं पड़ता, वैसे भी उनकी सेहतें इतनी अच्छी होती हैं कि फर्क पड़ेगा नहीं। मैंने कहा क्यों भाई? कह रहे हैं पेट्रोल खत्म हो भी गया तो अभी गैस को उन्होंने छेड़ा ही नहीं है, समझ रहे हैं? गैस को छेड़ दिया तो गैस तो लाम उतना ही, और सोने की जो काने हैं सऊदी अरब में, सोने की गोल्ड, वो अभी खुदाई हुई नहीं है उसकी, समझ रहे हैं बात को? वहां जाना भी अलाउ नहीं है, उसको बंद किया हुआ, छेड़ा नहीं है उसको। तो मेरे भाई, अल्लाह ने दुनिया को इतना नवाजा है, कोयला जो है ना हमारे मुल्क में 200 साल का जखीरा दरियाफ्त हो चुका है, जो फ्री बिजली इतनी तवानाई पैदा करेगा। सवाल पैदा होता है कि हमारी हुकूमत उसे खोद के निकालती क्यों नहीं है? मेरा ख्याल है, मैं टीवी में आ रहा हूं भाई, आप लोग साथ देंगे, समझेंगे बात को तो समझ में आएगी ना। सवाल पैदा होता है कि हमारी हुकूमत उसे खोद के निकालती क्यों नहीं है? तो उसका जवाब यह कि जहां इतने सारे सवालात और पैदा हो रहे हैं हुकूमत पे, तो एक और सही, हुकूमत की सेहत पे इस किस्म के सवालात का कोई असर नहीं पड़ता। कहती जहां बाकी सवालात के जवाब तुम्हें नहीं मिलते और तुम फिर भी हंसी खुशी जिंदगी गुजार रहे हो, तो एक और सवाल उसमें ऐड कर लो। बाकी भी तो बहुत सारे सवालात होते, नहीं होते? पैदा होते हैं, होते कि नहीं होते? बहुत सारे होते हैं कि आपने कहा था कि लोड शेडिंग अभी चंद हफ्तों में खत्म हो जाएगी, सवाल पैदा होता है, वो तो बढ़ती चली आ रही है, एक सवाल, दूसरा सवाल, तीसरा सवाल, सवाल पैदा होता है आपकी स्टील मिल पे, इतने सारे आप जो लागत खर्च कर रहे हैं, तो सारा अपना माल सरिया बिकवा रहे हैं आप, इससे तो आप करोड़पति बन रहे हैं, हुकूमत रियासत को तो फायदा नहीं हो रहा, चलो इसको भी शामिल कर लो, बहुत सारे सवालात। तो जहां इतने सारे सवालात हैं, वहां एक और से, पाकिस्तान में सोने की काने भी बहुत हैं, ठीक है ना, सवाल वहां भी पैदा होता है कि वो निकलता क्यों नहीं, फिर सवाल पैदा होता है एक दफा निकाला था वो कहां गया, ठीक है ना। मेरे पास तो ऐनी शाहिदीन मौजूद है जिन्होंने सोने की कान में काम किया है, जिन्होंने निकाला, उसकी प्लेटें बनी है, जैसे स्टील मिल में बनती है ना लोहे की प्लेटें, प्लेटें बनी, लोड हुआ, पता नहीं कहां गया, उनको खुद नहीं पता कहां गया। तो बहुत सारे जहां सवालात हैं, वहां कुछ सवालात और सही, लेकिन इनसे इतना कुछ पता चलता है कि अगर हुकूमत में गुर्बत है, हुकूमत में कहत है, लोड शेडिंग है, तो ये बच्चों के पैदा होने की वजह से नहीं है, ये हुक्मरानों के पैदाइश की वजह से है, समझ रहे? फैमिली प्लानिंग वालों को चाहिए कि सियासी लोगों की पैदाइश पे पाबंदी लगा दें, ये लोग पैदा नहीं होंगे इस मुल्क में, सियासी लोग पैदा नहीं होंगे, हुकूमत पैदा नहीं होगी, खुलासा ये। चंद खानदान हैं, चंद खानदान जो इजारादारी कर रहे हैं पूरे मुल्क पे, उन चंद खानदानों में एक से ज्यादा बच्चा नहीं होगा, ये काम करें, उनके अगर एक से भी ज्यादा हुए वो हमें एक, इसलिए कि चलो थोड़ा सा होने दो, ठीक है, एक होगा ताकि थोड़ा सा उनको जिंदगी में कुछ बाहर आ जाए उनकी, वरना वो हमें और तंग करेंगे फिर। तो एक से ये होता है कि फिर नस्ल घटना शुरू हो जाती है, तो एक दिन आएगा कि ये घटते घटते 200-250 साल में खत्म हो जाएंगे, चलो 200-250 साल के बाद ही हम फिर तरक्की कर लें, लेकिन हमारी नस्लें दर नस्लें तो करेंगी ना, लेकिन उनका रेशो बढ़ता चला जा रहा है, हमारा घटा रहे हैं, हमारा क्या कर रहे हैं, घटा रहे हैं। तो दुनिया में अगर गुर्बत है, कहत है, तो वो मेरे भाई इसलिए नहीं कि वसाइल की कमी है, वो इसलिए है कि हुक्मरान हमारे बहुत ज्यादा हैं, एक तो हैं बहुत ज्यादा और से हैं भी दो नंबर, ये तरक्की करने नहीं देते। और ये भी याद रखो, ये क्यों नहीं करने देते कि इनको बाहर वाले नहीं करने देते, अमेरिका नहीं करने देता, ये जो सोने की कान की खुदाई है इस पर अमेरिका की तरफ से पाबंदी लगी हुई है कि आपने नहीं निकालना, और दलील ये कि इससे फजा में आलूदगी फैलेगी, फजा में क्या फैलेगी, आलूदगी। हालांकि दुनिया के कई ममालिक कोयले से बिजली बना रहे हैं, यूरोप में उनकी फजा में आलूदगी पर पाबंदी नहीं है, और कोयले से कितनी आलूदगी फैल जाएगी, हमारे यहां के ट्रक आके देखो, किसी ट्रक के पीछे दो मिनट खड़े होकर कोई दिखा दे, लेकिन ये पाकिस्तानी है जो फिर भी नहीं मरता, हम लोग इतनी आलूदगी के आदि हैं। तो मेरे भाई ये सब फजूल बातें हैं, मकसद सिर्फ ये है कि मुसलमान पीछे रहे दुनिया से, मुसलमान कुछ करे ही नहीं। तो वरना अल्लाह ने अहले इस्लाम को तो वसाइल बहुत ही ज्यादा दिए, बहुत ही ज्यादा दे दिए। एक मछली के ताजिर ने मुझे बताया कि ये जो कराची के समंदर से मछली निकल रही है, सिर्फ कराची के समंदर से, ये मछली इतनी ज्यादा है, इतनी ज्यादा समंदर रोजाना खुराक इंसान को दे रहा है कि अगर ये एक्सपोर्ट होना बंद हो जाए, बाहर ना जाए, तो ये पापलेट मच्छी 5 रुपए किलो मिलेगी आपको। पापलेट आजकल क्या रेट चल रहा है भाई मेरा? 500 रुपए, 800 1000 रुपए किलो चल रही है। तो ये रेट गिर के कहां जाएगा? 5 रुपए। तो मुमकिन है उसने मुबालगा किया हो, आप 20 रुपए कर लें इसको, 50 रुपए कर लें। ये समंदर है जो इतनी इतना रिस्क फेंक रहा है। समंदर को इस काम पे किसने लगाया भाई? अल्लाह ने लगाया कि निकाल के खिला लोगों को। कभी चले जाएं आप फिशरी, जब लांचे आती हैं तो देखें कि माल कितना उतरता है। 3 करोड़ रुपए का रोजाना बर्फ बिकता है फिशरी में, समझ रहे हो बात को? 3 करोड़ रुपए का रोजाना बर्फ बिकता है सिर्फ मछली को ठंडा रखने के लिए। तो बर्फ इतना बिक रहा है तो मछली कितनी होगी? लाखों मुलाजमीन के रोजगार उससे वाबस्ता है। सिर्फ एक पोर्ट की बात कर रहा हूं, बाकी ग्वादर चले हैं, समंदर तो बहुत है। तो ये फजूल बातें जो है ना दिमागों से निकाल दें। रिस्क नहीं है, पैसे नहीं है, ये नहीं है, पैसे बहुत हैं सबके। आजकल जितने पैसे लोगों के पास हैं, इससे पहले कभी भी नहीं थे, समझ रहे हैं ना? किसी से बात करो यार, घर में कोई परेशान, पैसे ही नहीं है। जिससे बात करो रोना रो रहा है। हमारे हजरत थे, उनके एक मुरीद थे, आलिम भी थे, मौलवी साहब थे, उनकी उम्र काफी ज्यादा हो गई, शादी नहीं करते थे। तो एक दफा हजरत ने उनसे पूछा, तो क्योंकि हजरत नक्शा खींचते थे और नकल उतार के बताते थे, तो मैं भी बिल्कुल उसी तरह बताऊंगा, बिल्कुल उनकी नकल उतार के बड़े हंस हंस के बताते थे हजरत, खुश हो गए। तो हजरत फरमाते हैं, मैंने उन मौलवी साहब से एक दिन पूछा कि भाई आप शादी क्यों नहीं करते, इतना अरसा हो गया। तो वो मुंह बसोर के कहने लगे, पैसे ही नहीं है। ऐसे कसम कुर्सी की हालत में ना क्या कहने लगे, मौलवी आदमी थे बेचारे, कहने लगे पैसे ही नहीं है। तो हजरत वो बड़े मजे ले लेके उनका वाकया सुनाते थे कि मदरसे में पढ़े हुए, एक छोटा सा काम उनके जिम्मे लगाया हुआ था, कोई वजीफा भी मिलता था इतना थोड़ा सा। तो जब भी शादी की बात करो, जवाब जवाब देते पैसे ही नहीं। तो आज जिस मुसलमान को भी परख के देखे ना, वो पैसों का रोना रो रहा है, जवाब में क्या कहेगा? पैसे ही नहीं है। हालांकि इस वक्त इंसान को, इस वक्त माजी को देखें और आज माहिरीन मईशत की रिपोर्ट है कि इस वक्त इंसान जितनी आला सिता का रिस्क इंसान को मिल रहा है, माजी में कभी भी नहीं मिला, समझ रहे हैं? इस वक्त इंसान को जो खुराक ज्यादा भी मिल रही है और मयारी भी मिल रही है, ज्यादा भी है, मयारी भी, सस्ती भी, सस्ती भी है। पहले जो खुराक थी ना, लोग कहते ना चार आने में इतना आ जाता था, तो वो चार आने में भी आलू ही आते थे इतने। गोश्त खरीदने जाओ तो वो चार आने आठ आने अगर होते भी थे तो तनख्वाहें देखो फिर कितनी थी, तनख्वाह भी तो 5 रुपए होती थी, समझ रहे बात को? नहीं समझ रहे? आज अल्लाह ताला ने इस वक्त पूरी दुनिया में जो रिस्क के दरवाजे खुले हुए हैं, पहले नहीं थे। हमारे वालिद साहब बताते थे, बस में बैठने के लिए 10 किलोमीटर पैदल चल के जाते थे। तो मैंने उनसे कहता था, फिर बस में बैठने की जरूरत ही क्या थी, है भाई? जहां 10 किलोमीटर चले, 20 किलोमीटर और चल लो। ये तो सफर का हाल, ट्रेनों का हाल माजी में देख लें। अब सफर इतना आसान हो गया, लोग मुझसे मसले पूछ रहे हैं, जी सऊदी अरब में हमने ईद की नमाज पढ़ी, गले मिले, फ्लैट थी, इधर आ गए, यहां रोजा है, क्या करें? एक ही दिन में इंसान पता नहीं कहां कहां घूम रहा है, एक ही दिन में रोजा भी, एक ही दिन में ईद भी, एक ही दिन में सारे काम हो रहे हैं। بعض لوگ پوچھتے ہیں کہ ہم نے جہاز میں ہم سوار ہوئے سحری کر کے, جہاز سفر کرتا ہوا اتنی تیز, ادھر 10 کلومیٹر سفر کر رہے ہیں پیدل, پہلے 30-35 سال پہلے, اور ادھر کیا عالم ہو چکا ہے کہ جہاز میں سوار ہوئے, فون کر رہے ہیں مجھ سے مسئلہ پوچھ رہے ہیں کہ بھائی جہاز میں سوار ہونے کے بعد ہمارا جو سفر ہے, کیونکہ پہلا تجربہ ہو چکا ہے تو ایئرپورٹ سے فون کر رہے ہیں کہ ابھی بھی ایسا ہی ہوگا, سحری کر کے سوار ہوں گے تو غروب ہی نہیں ہوگا سورج, 24 گھنٹے تک سورج غروب ہی نہیں ہوگا, جدھر کو سورج جا رہا ہے وہیں ہمارا جہاز سورج کے ساتھ ساتھ بھاگ رہے ہیں. سمجھ میں نہیں آ رہی بات. صبح کے 8 بجے اگر جہاز نے اڑنا شروع کیا تو 24 گھنٹے بعد بھی 8 ہی بجے ہوئے ہیں, یا 9 بج جائیں گے زیادہ زیادہ, تو کیا کریں؟ ان کو جواب یہ کہا دیا جاتا ہے صبر کریں, روزہ رکھنا پڑے گا. اگر مقام پہ سحری ہو گئی تو روزہ رکھنا پڑے گا, کوئی بات نہیں, ایک دفعہ زندگی میں ذرا 48 گھنٹے بھوکا رہ کے بھی دکھائیں گے, مریں گے نہیں. میں اکثر کہتا رہتا ہوں نا, بھوک سے مرنے والے دنیا میں بہت تھوڑے ہیں, وہ بےچارے ایتھوپیا میں ہیں جو بھوک سے مرتے ہیں, یہاں کھا کے مرنے والے ہیں, بھوک سے مرنے والے نہیں پائے جائیں. جو قوم کھا کے مر رہی ہو اور وہ یہ کہے کہ پیسے ہی نہیں ہے بھائی, تو یہ ناشکری کی بات ہے یا نہیں ہے؟ تو بھائی جب بھی کوئی پوچھا کرے نا گھر کے حالات کیسے ہیں, بولو اللہ کا دیا بہت ہے, بہت ہے, رزق برس رہا ہے, چاہے گھر میں روٹی نہ ہو کھانے کو. ہمارے حضرت ایک واقعہ سناتے تھے کہ ایک دفعہ حضرت خیر پور سے گھوڑے پہ سفر کر رہے تھے, گھڑ سواری کا بڑا شوق تھا, وہاں ریگستان بھی ہیں, مطلب بڑی بڑی زمینیں, تو سفر کرتے کرتے راستہ بھول گئے. تو فرماتے ہیں غروب آفتاب ہونے لگا تو رات کو وہاں سندھ میں ڈاکو بہت ہوتے ہیں, سندھ کے ڈاکو تو مشہور ہیں, ایک ڈاکو تو بہت ہی مشہور ہے, ٹھیک ہے, تو جو ہے تو جب غروب آفتاب ہوا تو فرماتے ہیں کہ میں راستہ بھول گیا, اب پریشان ہوا کہ میں کہاں جاؤں. تو ایک دیہات ہوتے ہیں نا کچے, آبادی بھی نہیں تھی, ایک جھونپڑی ٹوٹی پھوٹی نظر آئی, جھونپڑی دیکھ کے اندازہ ہو گیا کہ یہ آدمی بیچارہ بہت ہی غریب ہے. فرماتے ہیں اب اور کوئی آپشن ہی نہیں تھا تو اسی کے پاس چلا گیا میں, دیکھا کہ اس کی کل جائیداد کیا ہے, وہی ایک مشکیزہ سا رکھا ہوا ہے, ایک ٹوٹی پھوٹی چارپائی, اور بیوی بچے ہیں اس کے, وہ کہیں الگ, اس نے کوئی چادر لٹکا کے پردہ کیا ہوا ہے, اور سواری ہمارے پاس تو یہ ہوتا ہے نا کہ وہ جو ہے کرولا جو لی تھی وہ خراب ہو گئی ہے, میں بڑا پریشان ہوں, تو اب دوسری سواری بدلنی ہے, پیسے نہیں ہیں, کوئی زکات وکات مل جائے گی کہیں سے, ٹھیک ہے. اس کی حالت کیا تھی کہ سواری کیا, ایک گدھا, وہ بھی مریل سا, ایک تو گدھا اور پھر دوسرا مریل, پھر حضرت اس کے مریل ہونے کا نقشہ بھی کھینچتے تھے. مریل اتنا تھا کہ فرمائیں اس کی پچھلی دونوں ٹانگوں کے گھٹنے آپس میں ملے ہوئے تھے, کیا زبردست نقشہ ہے. جب بہت ہی کوئی مریل ہو جاتا ہے نا تو جب کھڑا ہوتا ہے تو پھر گھٹنے آپس میں ٹکراتے ہیں, کیونکہ وہ ٹانگ گدھے کا وزن برداشت نہیں کر پا رہی کمزوری کی وجہ سے, تو وہ ٹانگیں مڑ جاتی ہیں, اور وہ آپس میں پچھلے گھٹنے ٹکرا رہے تھے اس کے, اتنا مریل گدھا. فرماتے ہیں میں نے اس سے پوچھا کہ میں نے اس سے کہا کہ میں مسافر ہوں, بھوک بھی ہے پیاس بھی ہے, رات گزارنے کے لیے جگہ چاہیے. یہ تو شاید حضرت نے نہیں کہا کہ بھوک بھی ہے, حضرت یہ ظاہر نہیں کرتے تھے, لیکن ظاہر ہے بھوک بھی تھی, گھوڑے کا سفر صبح سے شروع کیا ہوا ہے اور راستہ ہی نہیں مل رہا, رات ہو گئی. تو فرماتے ہیں اس نے سندھی زبان میں بتانا شروع کیا, وہ سندھی چونکہ مجھے پورے الفاظ یاد نہیں ہیں, ورنہ وہ سندھی میں سننے کا ہی مزہ ہے, سکر آئے پتہ نہیں ڈکر نہ آئے, کچھ اس طرح کے الفاظ اس نے کہے کہ بھائی یہ کیسی بات کر رہے ہو کہ میں آپ کو رات کو جگہ نہ دوں, قحط کا زمانہ نہیں ہے, خوشحالی کا زمانہ ہے, جگہ میں اس وقت نہیں دیتا جب قحط ہوتا, قحط کا زمانہ تھوڑی ہے یہ, کس کون سا زمانہ ہے, خوشحالی ہے, بارشیں برس رہی ہیں آسمان سے. فرمایا اتنا خوش ہو کے اس نے اللہ کی نعمتوں کو بیان کیا, اور حالت کیا ہے گھر کی. ہم ہوتے ہم کہتے اگر اتنی خوشحالی ہے تو یہ گدھے کو کھلا نہیں سکتے کیا, اتنی خوشحالی ہے. تو اتنا خوش یہ جب ہوتا ہے کہ جب انسان کے دل میں غنا ہو, دل میں غنا ہو. تو بھائی یہ بہت برا جملہ ہوتا ہے لوگوں کے سامنے بیٹھ بیٹھ کے, یہ ہو گیا ہے, یوں ہو گیا, پیسے ہی نہیں ہے, شادی کیوں نہیں کر رہا ہے, پیسے ہی نہیں ہے, ٹھیک ہے, گرل فرینڈس رکھی بھی ہیں 15-15, ایزی لوڈ کے پیسے کہاں سے آتے ہیں بھائی. تو بیوی کو کھلانے کے پیسے نہیں ہیں, بات یہ ہے اصل میں. حلال پہ خرچ کرنے کے لیے پیسے نہیں ہیں, اصل مسئلہ یہ ہے. میں اکثر ایک بات عرض کرتا ہوں, کیونکہ یہ موضوع یہاں چل پڑا ہے تو اس کو تھوڑا سا میں بتا دوں. چند سال پہلے ایک فلم بنائی تھی بول, مجھے لوگوں نے اس کے, نوجوان لڑکوں نے اس کے ڈائیلاگ بتائے کہ اس طرح کی فلم بنائی گئی ہے, اس میں اس طرح کی ڈائیلاگ ہیں. اس میں کسی نے بتایا کہ ایک ڈائیلاگ یہ تھا, یہ ہمارا جو میڈیا ہے نا, یہ کلچر آپ کو جو دے رہا ہے اور سنا ہے, وہ بہت مقبول ہوئی, لوگوں نے بہت شوق سے کہ بالکل صحیح باتیں. تو کسی مولوی صاحب سے آ کے پوچھ لیا کرو کہ ان باتوں کا کوئی جواب مولویوں کے پاس بھی ہے یا نہیں ہے, تو مولوی صاحب آپ کو صحیح گائیڈ کریں گے. سمجھ میں آ رہی ہے بات؟ یہ دنیا پرست لوگوں کے پاس علم نہیں ہے, باتیں ہیں باتیں. تو مولوی صاحب جو آپ کو بات کریں گے وہ مولوی صاحب کی اپنی نہیں ہوگی, وہ علم ہے جو اللہ نے پیغمبروں کو دیا, اس علم میں غلطی نہیں ہو سکتی. اور جو فلم کا ڈائریکٹر ہے, پروڈیوسر ہے, اس بیچارے کو کہاں سے علم آیا, تو ایسی فلمیں بنائے گا نا جس سے غلط تعلیمات دے. تو اس کا ایک ڈائیلاگ یہ تھا کہ اس میں کسی نے بتایا کہ مولوی صاحب کے پتہ نہیں 12 بچے تھے 13 بچے, اب مولوی صاحب سے پل نہیں رہے, روٹی پہ جھگڑا ہو رہا ہے, لڑائیاں ہو رہی ہیں, 12 بچوں پہ جھگڑے ہو رہے ہیں روٹی پہ. تو یہ منظر دکھایا تاکہ اس سے ایک مولوی صاحبان کی بھی بے عزتی دل میں آئے گی کہ دیکھو یہ ہوتے ہیں, پیدا کر لیتے ہیں, کھلا سکتے نہیں ہیں. اور پھر دکھایا کہ جب جھگڑے ہو رہے ہیں تو بیٹی جو بڑی ہو گئی تھی اس نے باپ سے کو یہ تانا دیا کہ جب کھلا نہیں سکتے تو پیدا کیوں کرتے ہو, کھلا نہیں سکتے تو پیدا کیوں کرتے ہو. دیکھو یہ تانا صحیح ہے یا غلط, یہ تو ایک الگ بات ہے, یقیناً غلط ہے. لیکن بیٹی کو یہ تعلیم دینا کہ وہ باپ کو یہ تانا دے کہ تو نے مجھے کھلا نہیں سکتا تو پیدا کیوں کیا, کس قدر گھروں کے ماحول کو خراب کیا جا رہا ہے. خدا کی قسم بیٹی باپ کو قتل کر دے اتنا برا نہیں ہے. جس باپ نے بیٹی کو کھلا کھلا کے جوان کر دیا ہو, وہ بیٹی باپ کو یہ تانا دے کہ کھلا نہیں سکتے تو پیدا کیوں کرتے ہو, کیا کلچر آپ کے, کل آپ کی بیٹی بھی آپ کو یہ تانا دے گی. ابا جب میڈیکل کالج میں ایڈمیشن کروا نہیں سکتے تو پیدا کیوں کیا تھا. سمجھ میں آ رہی ہے, یہ کھلانا ایک اشارہ ہے, یہ ہر چیز میں تانا چلے گا. نہیں آ رہی بات سمجھ میں؟ یہ ٹیلی ویژن جو آپ کے گھروں کے کلچر کو برباد کر رہا ہے نا, یہ اس طریقے سے برباد کر رہا ہے. میں ہوتا تو جواب دیتا کہ اگر کھایا نہیں ہے تو اتنی بڑی کیسے ہو گئی تو, جو آج باپ کی آنکھوں میں آنکھیں ڈال کے بات کر رہی ہے. بھوکا آدمی ایسے تانے دے سکتا ہے کیا کسی کو؟ مجھ سے کسی نے کہا کہ اس کا کیا جواب ہے جب بیٹی باپ کو تانا دے کہ کھلا نہیں سکتے تو پیدا کیوں کرتے ہو؟ بہت آسان جواب ہے, جواب بہت آسان ہے. باپ یہ کہے کہ کھایا نہیں تو اتنی بڑی کیسے ہو گئی تو, ہے بھائی, اور آواز میں اتنی طاقت کیسے آ گئی؟ یہ جو اتنی پاور ہے نا, جو اتنی پاور فل آواز کے ساتھ باپ کو جو تانا دے رہی ہے, یہ جب ہی ہوتا ہے جب اضافی خوراک ملی ہوتی ہے کسی کو, ضرورت سے زیادہ کھایا ہوتا ہے. ضرورت سے زیادہ کھاتا ہے تو ایسی مستیاں چڑھتی ہیں اور سرکشی اور بغاوت پھیلتی ہے. غریب لوگوں کے ہاں اس قسم کے تانے نہیں ہوتے. پہلے غربت تھی, کسی نے کبھی اپنی اولاد سے ایسا تانا نہیں سنا ہوگا. آج دولت ہے, دولت مندوں کے ہاں یہ تانے زیادہ ہیں. نہیں آ رہی بات سمجھ میں؟ یقین نہ آئے تو جاؤ جو کراچی میں جو زیادہ دولت مند علاقے ہیں ان میں جا کے دیکھو کہ اولاد ماں باپ کی کتنی نافرمان ہے. میرے پاس جو اولاد کی نافرمانی کے کیسز آتے ہیں, زیادہ تر دولت مند لوگوں کے کیسز آتے ہیں. باپ کو تانا, جائیدادیں کھا جاتے ہیں باپ کی. تو جب قرآن میں بھی یہ ہے کہ اگر اللہ دولت کی ریل پیل کر دے تو یہ سارے انسان اللہ کے باغی بن جائیں, اسی وجہ سے اللہ کسی کو غریب رکھتا ہے کسی کو دولت مند، تاکہ سارے باقی نہ بنے، کچھ تو میرے بن کے رہیں. نہیں یاری میرا خیال ہے باتیں یہ نہیں سمجھ میں آئیں گی، وہی آئیں گی جو فلموں میں دکھایا جا رہا ہے. تو اٹھا کر پھینک دو باہر گلی میں، نئی تہذیب کے انڈے ہیں گندے. یہ شعر ہے غالباً اکبر الہ آبادی کا ہے. کس کا ہے بھی؟ اکبر الہ آبادی کا شعر. اٹھا کر پھینک دو باہر گلی میں، نئی تہذیب کے انڈے ہیں گندے. اور پہلے زمانے میں کیا سکھایا جاتا تھا وہ بھی سن لیں. بچوں کی ایسے تربیت ہوتی ہے کہ بیٹا جس دن کھانے کو ملے شکر ادا کرو، جس دن نہیں ملے صبر کرو. یہ تربیت دینی چاہیے ڈرامہ فلموں والوں کو. کیا خیال ہے؟ بچہ نہیں مل رہا، آج بھوکے ہیں، بھوکے رہنا تو ہمارے نبی کی سنت ہے، بھوکا رہنا عبادت ہے. یہ نہیں کہ باپ کو تانے دو کھلا نہیں سکتے تو پیدا کیوں کیا تھا. اگر آپ کو یہ اشکال ہے کہ ہمارے ابا نے ہمیں پیدا کر کے غلطی کی ہے تو گولی مار کے ختم کر دو اپنے آپ کو دو منٹ میں. بھائی ان سے غلطی ہو گئی، آپ اس غلطی کا تدارک کر سکتے ہیں. میں ہوتا نا اس وہ بیٹی، یہ تانا مجھے دیتی کہ ابا آپ کھلا نہیں سکتے تھے تو پیدا کیوں کیا، تو اس کے فوراً دو جواب، فوراً دو جواب. تبھی مجھے ٹی وی میں نہیں لاتا کوئی، ٹھیک ہے. مولوی صاحب کو نہیں لائیں گے ٹی وی میں. ٹی وی میں یہ لوگ انہی مولوی صاحب کو لاتے ہیں جن کے بارے میں پتا ہوتا ہے، اکثر کی بات کر رہا ہوں 100% نہیں، اکثر انہی مولوی صاحبان کو لاتے ہیں جن کے بارے میں پتا ہوتا ہے کہ یہ بےچاروں کو بولنا نہیں آتا. ہمیں بھی کوئی نہیں آتا، لیکن اللہ کی مدد اگر نہ ہو تو کچھ بھی نہیں ہو سکتا. کوئی خدا نخواستہ بڑا دعویٰ نہیں کر رہا، اللہ جب چاہیں زبان چلواتے ہیں، جب چاہیں روک دیں، بڑا دعویٰ مقصد نہیں ہے. لیکن یہ ٹی وی میں لاتے ہیں ان لوگوں کو ہیں جو انہی کی بول رہے ہوتے ہیں، یا جان بوجھ کر پھنسے، جان بوجھ کر پھنسے وہ. تو مجھے یہ تانا دے یا آپ کو تانا دے تو دو جواب فوراً پارسل کر دیں اس کو. بیٹی کہنا کہ ابا جب کھلا نہیں سکتے تھے تو آپ نے پیدا کیوں کیا، بولے غلطی ہو گئی، یہ لو بندوق یہاں رکھو، ٹھا کرو. ایک سیکنڈ میں، ایک تو ہوتا نا موت کی تکلیف برداشت نہیں ہوگی اس لیے میں اپنے آپ کو نہیں مارتی، کوئی بات نہیں، موت کے ایسے طریقے ہیں جن میں تکلیف کے بغیر بھی آدمی مر جاتا ہے. جاپان میں خودکشیاں بہت ہوتی ہیں نا، تو ان میں آپ ویب سائٹ پہ سرچ کریں، ایسے طریقے آ جائیں گے، بہت اچھے اچھے طریقے. میں آپ کو اس لیے نہیں بتا رہا کہیں عمل نہ شروع کر دیں، ایسے طریقے ہیں کیونکہ ان میں خودکشیاں بہت ہوتی ہیں، کیونکہ وہ ہم سے بھی اچھا کھا رہے ہیں. جاپنیز امریکہ والے ہم سے بھی اچھا کھا رہے ہیں اس لیے وہ ہم سے زیادہ خودکشیاں کر رہے ہیں. یہ بھی ایک اور دلیل ہے اس بات کی کہ کھا کے بغاوت کا خیال ہوتا ہے، بھوکے آدمی کو تو بےچارے کو اللہ کا شکر ادا ہی کرتا ہے وہ بیٹھ کے. تو دو جواب فوراً اس کو پارسل کر دیں کہ بیٹا آپ نے جو کھائے، آپ کو اگر غلطی ہو گئی ہے نا کہ پیدا کر کے، تو آپشن آپ کے پاس ہے. ہم نے تو پیدا کیا یہ سوچ کے کہ آپ خوش ہوں گی. دیکھو ہمیں باپ کی وجہ سے زندگی ملی ہے، ہمیں حیات ملی. آج ہم باپ نہ ہوتا آج ہم نہ ہوتے. تو ہم نے ٹھکانہ دیا آپ کو، اپنے گھر میں رکھا عزت کے ساتھ، عیدی سینٹر میں جمع بھی کرا سکتے تھے. آپ کا بچہ پیدا ہو اور آپ سے احساس ہو کہ غلطی ہو گئی، غربت کے مہنگائی میں ہم نے پیدا کر کے غلطی کی ہے، تو عیدی سینٹر جمع کرا دیں، عیدی سینٹر والے فوراً رکھ لیں گے. کیا خیال ہے؟ رکھیں گے کہ نہیں رکھیں گے؟ فوراً رکھ لیں گے وہ، خوش پیسے بھی ممکن ہے آپ کو دے دیں. لیکن آپ کے والدین نے آپ کو غربت میں عیدی سینٹر میں جمع نہیں کرایا کہ عزت کے ساتھ یہاں پلے گا، عیدی سینٹر میں عزت کے ساتھ نہیں پلے گا. تو باپ نے اتنے احسان کیے، غربت میں پالا اور عیدی سینٹر میں جمع بھی نہیں کرایا، گھر میں اپنی آنکھوں کا تارا بنا کے اس کو رکھا، اور اس کی عزت کے ساتھ شادی کی فکر کی کہ عزت کے ساتھ اس کی شادی ہو، اور اس کی تعلیم کا خرچہ اور بیماریوں کا خرچہ سارا اٹھا کے جب جوان کر دیا. اب بیٹی کہہ رہی ہے کھلا نہیں سکتے تھے تو جو ہے وہ کھلا نہیں سکتے تھے تو پیدا کیوں کیا، تو بولے بھائی میرے سے بہت بڑی غلطی ہو گئی بیٹا، یہ لو بندوق ہے، گولی ہے اس میں، یہاں ٹھا کر کے مار. میں ویڈیو بنا لوں گا تاکہ پتا چل جائے خود ہی خودکشی کی ہے، کیس بھی نہیں بنے گا. بہت اچھے اچھے طریقے آپ کو بتا رہا ہوں، یہ میرے سے کے علاوہ شاید آپ نہ سنیں گے اتنے اچھے طریقے. اور دوسری بات یہ، بلکہ یہ پہلے دیں کہ پہلا تانا یہ دیں اس کو کہ بیٹا اگر کھایا نہیں ہے تو اتنی بڑی کیسے ہو گئی. تو بچے تو اس قسم کی باتیں نہیں کرتے نا، اس کے بہت دماغ چاہیے. تو یہ دماغ میں اتنی طاقت اور یہ کھلائی پلائی، اتنا قد، اور آج میری آنکھوں میں آنکھیں اتنی پاورفل انداز سے بات کر رہی ہے، تو یہ صرف اس کی علامت نہیں کہ کھایا نہیں ہے، یہ اس کی علامت ہے ضرورت سے زیادہ کھا لیا ہے. فری میں جب ضرورت سے زیادہ ملتا ہے، اور ملتا بھی فری کو، باپ کے گھر فری میں کھاتا ہے انسان. باپ کبھی اولاد سے پیسے مانگتا ہے؟ कभी किसी होटल पे जाके खाओ ना, कितना ही अच्छी दोस्ती हो, खिला देंगे आपको, दो दिन तीन दिन उसके बाद कहेंगे भाई क्या ज़कात सेंटर नहीं है ये, ये ज़कात सेंटर पैसे। बाप सारी जिंदगी खिला खिला के अधमुआ हो जाता है, आज तक कभी पैसे बोलो ना भाई क्या हो गया, नहीं मांगता पैसे, नहीं मांगता वो। माँ सारी जिंदगी रोटियां पका पका के खिलाती रहती है, मासी एक पोछा लगाएगी ना कमरे का, पैसे मांगेगी, ज़कात फितराने अलग से मांगेगी और चोरियां अलग करेगी, घर से कभी एक चीज गायब कभी दूसरी चीज गायब, चोरियां अलग हो रही हैं, एक पोछे की इतनी महंगी कीमत देनी पड़ रही है, चोरी अलग, ज़कात अलग, फितराने अलग, और फिर आज शोहर की टांग टूट गई, शोहर का ब्रेन हैमरेज हो गया, और शोहर को अल्लाह बचाए सबके शोहरों को, लेकिन बहरहाल इस किस्म के केसेस बहुत होते रहते हैं मासियों के साथ, आज ये हो गया आज यूं हो गया, शोहर सारा पैसा लेके भाग गया, वो अलग चलता रहेगा, पैसे दो पोछा लगाने के। माँ सारी जिंदगी खिलाती है, कभी औलाद से इसकी उजरत नहीं मांगती, उजरत नहीं मांगती, थकती नहीं, और ये माँ बाप के खिलाफ इस तरीके से आपका मीडिया आपको वरगला रहा है, समझ रहे हो बात को, इसलिए कहता हूं ये टीवी को बंद कर दो। मौलवी कितने ही बुरे हैं, कम से कम आपको गलत बातों की तलकीन नहीं करेंगे, मौलवी बेचारों पर यही होता है ना कि कहते कुछ हैं करते कुछ हैं, तो भाई करते कुछ है ना, कहते तो सही हैं, और ये लोग नालायक कहते भी गलत और करते भी गलत। तालीम तो आपको मौलवी साहिबान सही देंगे ना कम से कम, तो तालीम तो सही सीखो, तो उसको बताओ कि खाया नहीं है तो इतनी बड़ी कैसे हो गई, और ये जवाब कुरान से मुस्तंबत किया है मैंने, कुरान मजीद में आता है कि एक काफिर नबी के पास आया पुराने कब्रिस्तान से पुराने मुर्दे की हड्डी लेके, और कहने लगा ए नबी आप कहते हो कि अल्लाह कयामत के दिन हड्डियों में जान देगा जिंदा करेगा, मैं युहिल इवाम वही रमीम, ये हड्डियां तो गल सड़ के खत्म हो गई, इनमें कैसे जिंदगी आएगी, इन्हें कौन दोबारा पैदा करेगा, सवाल समझें और जवाब भी समझें कुरान ने, फिर उस जवाब को मेरे जवाब पे फिट करके देखें कि मुंतबिक होता है कि नहीं होता। सवाल ये था नबी कहते थे कि मरने के बाद दोबारा जिंदा हो गए, तो काफिर ये कहते थे कि मैयत की जो बॉडी है वो तो गल सड़ के खत्म हो जाती है, तो एक काफिर वो गली हुई मैयत के गले हुए सड़े हुए जिस्म का कुछ हिस्सा लेकर आया, एक हड्डी पुरानी, और कहने लगा ये दोबारा कैसे बनेगी, ये वही इंसान कैसे बन जाएगा, तो अल्लाह ने जवाब दिया अवलम यरल इंसान अन्ना खलकनाहु मिन नुतफतिन, फरमाई ये जो इंसान एतराज कर रहा है ये देखता नहीं है कि हमने इसको पानी के नापाक कतरे से बनाया है, तो ये पानी के नापाक कतरे पे एतराज क्यों नहीं करता, कतरा लाए और बोले इसमें आंख कैसे बनेगी, इसमें नाक कैसे बनेगा, इसमें जबान कैसे, इसमें होंठ कैसे, इसमें जिगर कैसे, इसमें फेफड़े कैसे, और इसके बाल कैसे, और इसकी टांगे और इसकी उंगलियां कैसे, उसका कद 6 फुट कैसे हो सकता है। फरमाया वज़रा बलना मसलहु व नसिया खल्कहु, हम पर एतराज कर रहा है और अपने माजी को भूल गया, एतराज करने वाला अपनी औकात भूल के एतराज करता है। फरमाया जो एतराज कर रहा है उससे कहो कि तू अपना माजी कैसे भूल गया, फरमाया कि अवलम यरल इंसान अन्ना खलकनाहु मिन नुतफतिन, ये देखे कि पानी की बूंद से हमने इसको बनाया है, फैदा हुआ खसीम मुबीन, और ऐसा बनाया कि बनाने वाले पर एतराज करना शुरू कर दिया, इसने इतना ताकतवर बन गया, दिमाग को इतना इस्तेमाल कर रहा है, हालांकि उस पानी की बूंद में दिमाग का पैदा होना नामुमकिन, चह जाए कि ऐसा दिमाग पैदा हो कि वो बनाने वाले पर एतराज करना शुरू कर दे। कुल युही हल्लदी अंशाहा वल मर्रा, कह दें कि इसे वही जिंदा करेगा जिसने तुझे पहली दफा पैदा किया, वहुआ बिकुल्ली खल्किन आलीम, वो हर तरह से पैदा करना जानता है। तो जब बेटी ताना देना कि खिला नहीं सकते थे तो पैदा क्यों किया, तो उसको बोलो कि खाया है तो इतनी बड़ी हो गई है तू, और आज ये बातें कर रही है, ताने दे रही है, झगड़ा कर रही है, ये खाया है तो फिर ऐसे ताने दे रही है, खाया ना होता तो ये ताने ना मिलते मुझे, जो खाता है वो ऐसे ताने देता है, और जिसने तुझे आज तक खिलाया और इन तानों के काबिल बनाया वही तुझे आइंदा भी खिलाएगा, इसलिए नहीं कि वो तुझसे खुश है, बल्कि दुश्मनों को भी खिलाया जाता है, फांसी के मुजरिमों को भी खिलाया जाता है, کیوں؟ اس لیے کہ ایک وقت ہے اللہ نے سزا کر رکھا ہے، ابھی تو اللہ کھلائے گا، جو باپ کو تانا دے رہی ہے اسے بھی کھلائے گا، اور جو باپ کی خدمت کر رہی ہے غربت میں بھوکی پیاسی رہ کے بھی باپ کا شکر ادا کرتی ہے کہ کوئی بات نہیں ابا، جب کھو کھلا دیا کرو، ورنہ بھوکے رہ کے گزارا کریں گے، ناشکری نہیں کریں گے، کیونکہ ناشکروں کا کوئی ٹھکانہ نہیں ہے، اللہ کو پسند نہیں ہے، ناشکری نہیں کریں گے، کھلائے گا اللہ ان کو بھی، نافرمان کو بھی، فرما برداروں کو بھی، لیکن آخرت میں اللہ چھانٹی کرے گا۔ وامتاز الیوم ایہا المجرمون، اللہ فرمائیں گے اے مجرموں آج کے دن تم علیحدہ ہو جاؤ۔ کچھ ایسے تھے جو نہیں کھاتے تھے پھر بھی کہتے تھے اللہ بہت کھلاتا ہے، اور کچھ ایسے تھے کھا کھا کے بیمار ہو گئے تھے مگر کہتے تھے کہ اللہ کھلاتا نہیں ہے، نہ ہمارے والدین ہمیں کھلاتے ہیں۔ تو یہ دو جواب یاد رہیں گے آپ لوگوں کو، سمجھ رہے ہو بات؟ اس فلم کو لوگوں نے بہت دیکھا اور بہت تبلیغ کی، جنہوں نے نہیں دیکھا انہوں نے تبلیغ کیا گیا کہ مولوی 12 بچے پل نہیں رہے، یہ ہو رہا ہے تو وہ ہو رہا ہے تو فلانا ہو رہا ہے تو دھمکانا ہو رہا ہے، تو لوگوں نے کہا کہ بہت اچھی، مجھے ایسے سارے تبصرے ملے اور مجھے آ کے اس لیے بتاتے ہیں کہ وہ سمجھتے ہیں کہ میرے نظریات پہ رد ہو رہا ہے، تو ہمارے تو نظریات ہیں ہی نہیں بھائی، تو قرآن حدیث کے نظریات، ساری دنیا اس کی مخالف ہو جائے ہماری صحت پہ اثر اس لیے نہیں پڑتا کہ میری مخالفت تھوڑی ہو رہی ہے۔ دیکھو جس کافر نے اعتراض کیا تھا نا آ کے کہ یہ ہڈیوں کو کون زندہ کرے گا، اعتراض نبی پہ کیا مگر جواب نبی نے نہیں دیا، بلکہ جواب کس نے دیا؟ اللہ نے، کیونکہ یہ نبی کا خطاب تھا لیکن نبی سمجھتے تھے یہ خطاب مجھے نہیں ہے بلکہ یہ کس کو ہے؟ اللہ کو، اس لیے اللہ نے جواب دیا۔ تو کوئی آگے ہم پہ اعتراض کرتا ہے نا کہ آپ ایسی باتیں کرتے ہیں، غربت، مہنگائی اور یہ اور وہ، اور آپ ان کے فیملی پلاننگ کے خلاف بولتے ہیں، تو کوئی مجھ پہ تھوڑی اعتراض ہو رہا ہے، یہ بنانے والے پر اعتراض ہو رہا ہے جس خدا نے پیدا کیا، تو وہی نبٹے گا آپ سے، وہی قیامت میں پوچھے گا کہ اتنے پراٹھے کھا کھا کے کولیسٹرول جم رہا تھا تمہاری رگوں میں، جو مر رہا ہے ہارٹ اٹیک سے مر رہا ہے۔ ہارٹ اٹیک کب ہوتا ہے؟ جب اضافی خوراک کھائی جاتی ہے، شوگر، ہارٹ اٹیک، گردے، یہ تین امراض ہیں جو زیادہ تر آج کل اکثر 99% موتیں انہی سے ہو رہی ہیں، اور یہ تینوں روزہ رکھنے سے ہوتی ہیں، ہیں بھائی؟ بتاؤ نا بھائی، کھانے سے ہوتی ہیں، اضافی کھانے سے۔ لوگ کہتے ہیں صرف کھانا ہی نہیں ہے اور بھی سواری بھی ہونی چاہیے، میں کہتا ہوں اگر سواری کی سہولتیں نہ ہوتی تو کھایا ہوا ہضم ہو جاتا، کھاتے ہیں اور گاڑی میں بیٹھ جاتے ہیں، اس کا مطلب سواری کی ضرورت بھی پوری، بولو نا بھائی، ہو رہی، ہر چیز کی ضرورت پوری ہو رہی ہے، باقی جو ضرورت پوری نہیں ہو رہی وہ ضرورت نہیں ہے۔ آپ کے بچے سٹی اسکول میں نہیں پڑھ رہے، اب کہتے ہیں یہ ضرورت میری، یہ ضرورت نہیں ہے بھائی، ہر ایک کو اللہ نے صدر وزیر اعظم نہیں بنانا، مزدور طبقہ ہمیشہ دنیا میں زیادہ رہتا ہے، اللہ چاہ رہے ہیں آپ کے بچے کو مزدور بنائے اور آپ کو اس پہ گھن آ رہی ہے کہ نہیں میرا بچہ 22 گریڈ کا آفیسر بنے گا، تو اللہ کہہ رہے ہیں نہیں بن سکتے سارے آفیسر، تو اس پہ صبر کریں، کوئی بات نہیں، میرے بچے نے اگر ٹھیلا لگا لیا نا، نیمبو ٹماٹر بیچ دیے جیسے دوسروں کے بچے بیچ رہے ہیں، میرا بچہ بیچ دے گا تو کوئی عذاب نہیں آئے گا اس سے، مرنے کے بعد سب ختم ہو جاتا ہے، کون 22 گریڈ کا تھا، کون ریڈی لگاتا تھا، اور تھوڑے دن میں موت ہے، زیادہ لمبا عرصہ نہیں ہے موت، تھوڑے دن میں مر گئے ختم۔ تو یہ آخرت دنیا مسافر خانہ ہے، بیٹھنے کی جگہ بس میں مل جائے بہت اچھی بات ہے، ڈرائیور کے ساتھ والی سیٹ مل جائے اور اچھی بات ہے، اور اگر نہیں ملے کھڑے ہو کے سفر کر لیں، تب کھڑے ہو کے سفر کرنے والا آدمی سوچتا رہے بھائی یہ مجھے بیٹھنے کی جگہ نہیں ملی میں خودکشی کروں گا، لوگ بولیں گے بھائی آگے لانڈی میں اتر جانا ہے، وہ جو ڈرائیور کے ساتھ بیٹھا ہوا ہے آگے بیٹھ کے، وہ آگے والی سیٹ پہ بیٹھا ہوا بڑے آرام سے، جیب کٹنے کا بھی ڈر نہیں ہے، تو وہ بھی تھوڑی دیر کے مزے ہیں اس کے، باقی سب ختم۔ تو مسافر خانہ سمجھا جائے اس دنیا کو، مسافر خانہ، تو یاد رکھو پھر سارے غم ختم ہو جاتے ہیں، انسان ہر غم کو سہنا آسان، تو مسافر خانہ نہیں سمجھیں گے تو یہ سارے مسائل کھڑے ہوتے ہیں۔ اللہ تعالی ہمارے نظریات کو درست فرمائے اور ہمیں وہ عقیدہ رکھنے کی توفیق عطا فرمائے جو ہمارے نبی صلی اللہ علیہ وسلم کی تعلیم۔ وما علینا الا البلاغ۔